मनको जाई हो यो सुने सुनाउने नेपालीको रेडियो सधैँ गुनगुनाउने कुनै भाषा छैन न धर्म छ
या जाति यताको वर्म छ
Panico Radio 88.8 Naya Samvidhan ma Asta ko nimti bahas bahas bahas
नमस्ते धार्मिक चौतारी नेपालद्वारा प्रस्तुत रेडियो कार्यक्रम नयाँ संविधानमा आस्थाको निम्ति बहस सुनिरहनुभएका समस्त श्रोताबृन्दमा हाम्रो स्वागत तथा न्यानो अभिवादन श्रोता वर्षाको झमझम झरी भूकम्पका ससाना धक्का सङ्घीयता सीमाङ्कनका फरक मत अल्पसङ्ख्यक दलित मधेसी आदिको असन्तुष्टि हिन्दू बौद्ध इस्लाम इसाई जैन सिख आदिका फरक धारणाका बीच विगत दुई दशकदेखि माग गरिएको र एक दशक अघिदेखि अत्यधिक चर्चा गरिएको अनि झन्डै दुई वर्षदेखि प्रतीक्षा गरिएको नेपालको नयाँ संविधानको प्रारम्भिक मस्यौदा जनताको हात हातमा छ प्रारम्भिक मस्यौदामा परिमार्जन गरिनुपर्ने कतिपय बुदाहरूमा संविधानका धाराहरूमा प्राप्त सुझावलाई केन्द्रमा राखेर छलफल गरी टुङ्गोमा पुग्न संविधान सभामा प्रतिनिधित्व गर्ने शीर्ष राजनीतिक नेतृत्व गृह कार्यमा व्यस्त छन् जतिसक्दो चाँडो संविधान जारी गर्न प्रतिबद्ध राजनीतिक नेतृत्व व्यस्त रहेकै अवस्थामा विभिन्न क्षेत्रबाट दबाब दिने क्रम जारी छ पूर्वदेखि पश्चिमसम्म उत्तरदेखि दक्षिणसम्म हिमाल पहाड तराई जो जहाँसुकै रहने बस्ने करिब 3 करोड नेपालीको साझा दस्तावेज देशको मूल कानुन संविधान सबै नेपालीको आफ्नो बन्न सकोस् हाम्रो यही चाहना हो हामी यही कामना गर्दछौँ
श्रोता हाम्रो यस कार्यक्रम राजधानी काठमाडौँ उपत्यका र बाहिर मोफसलका एफएम रेडियोबाट हरेक दिन सुन्न सकिनेछ साथै तपाईँ इन्टरनेटमा धार्मिक चौतारी सर्च गर्नुभई वा सिधै हाम्रो फेसबुक पेजमा जान सक्नुहुनेछ हाम्रो फेसबुक पेज www.facebook.com/धार्मिक चौतारी हो तपाईँ यसमा आफ्नो प्रतिक्रिया पनि पठाउन सक्नुहुन्छ श्रोता विगत लामो समयदेखि प्रतीक्षा गरिएको संविधान सभाबाट बन्दै गरेको नेपालको नयाँ संविधानको प्रारम्भिक मस्यौदा यही साउन पहिलो साता जनताको हातमा आइपुगेपछि देश विदेशमा आम नेपालीमा चर्चा टिप्पणी र बहस भइरहेका छन् बन्द हडताल जुलुस नाराबाजी विरोध र ज्ञापनपत्र दिने काम भइरहेको छ खास गरी सङ्घीयता सीमाङ्कन नागरिकता शासकीय स्वरूप र धर्म सम्बन्धी प्रावधानका सम्बन्धमा पक्ष विपक्षका विरोध र असन्तुष्टताका सुर बढी मात्रामा गुन्जिरहेका छन् श्रोता संविधान सभामा प्रतिनिधित्व गर्ने शीर्ष 4 ठूला राजनीतिक दल नेपाली काङ्ग्रेस नेकपा एमाले एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक बीच 16 बुँदे सहमतिपछि संघीयता अन्तर्गत देशलाई 8 प्रदेश बनाउने र प्रदेशका नाम तथा सीमाङ्कन पछि गर्ने गरी प्रारम्भिक मस्यौदा जारी गरिएको थियो प्रारम्भिक मस्यौदा जारी भएपछि प्राप्त सुझाव र दबावका बीच 8 प्रदेशको सट्टा शीर्ष राजनीतिक दलबीच छ प्रदेश बनाउन सहमति जुट्यो। कुन कुन जिल्ला कुन प्रदेशमा सीमाङ्कन पनि तय भयो। पछिल्ला दिनमा देशभर सीमाङ्कनका विषयमा चर्को आवाजमा असन्तुष्टिका सुर घन्किरहेका छन्। शान्तिपूर्ण रूपमा असहमति प्रकट गर्ने काम पनि भइरहेको छ। श्रोता, यो भयो संघीयता अन्तर्गत नयाँ संविधानमा गरिएको प्रदेश विभाजन र सीमाङ्कनको कुरा। श्रोता, नयाँ संविधानमा संघीयता अन्तर्गत प्रदेश विभाजन र सीमाङ्कनपछि शासकीय स्वरूपका सम्बन्धमा पनि व्यापक छलफल भयो, चर्चा भयो, टिप्पणी भए र बहस भए। प्रत्यक्ष निर्वाचित राष्ट्रपति कार्यकारी प्रमुख हुने कि संसदबाट निर्वाचित प्रधानमन्त्री कार्यकारी प्रमुख हुने, यस सम्बन्धमा अझै मन्द बहस जारी छ। नयाँ संविधानको प्रारम्भिक मस्यौदामा दलित समुदायलाई हक अधिकारबाट वञ्चित गरिएको भन्दै विरोधका सुर घन्किएको छ। संसदभित्र र सडकमा विरोध जारी छ। संघीयता, शासकीय स्वरूप, दलित समुदाय पछि नागरिकता प्राप्तिका सम्बन्धमा खास गरी महिला अधिकार कर्मीहरूले बाबुका नाममा मात्र होइन, आमाका नामबाट समेत सन्तानले नागरिकता पाउने हक नयाँ संविधानमा सुरक्षित गरिनुपर्छ भनी सञ्चार माध्यम मार्फत आवाज बुलन्द बनाए। विदेशमा जन्मेका विदेशी आमा वा बाबुबाट जन्म भएका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने प्रावधानका सम्बन्धमा बौद्धिक बहस जारी छ। श्रोता, नयाँ संविधानको प्रारम्भिक मस्यौदा र मस्यौदामा उल्लेख भएका प्रावधानका बारेमा सचेत र चेतनशील जनताबाट प्राप्त प्रतिक्रियाका सम्बन्धमा संक्षिप्त उठान गर्यौँ हामीले। अहिले उठान गरिएका विषय संघीयता, सीमाङ्कन, दलित समुदायको हक अधिकार, नागरिकताको विषय भन्दा सशक्त आवाज उठेको अर्को विषय हो धर्म अर्थात् धार्मिक आस्थाको विषय। नेपालमा हाल जारी रहेको नेपालको अन्तरिम संविधान 2063 नेपाललाई धर्मनिरपेक्ष भनी उल्लेख गरिएको छ। विक्रम सम्बत 2062-63 दोस्रो ऐतिहासिक जनआन्दोलनपछि 2063 वैशाख 11 गते पुनर्स्थापित प्रतिनिधि सभाको जेठ 4 घोषणामा नेपाल धर्मनिरपेक्ष रहने उल्लेख गरिएको छ। नयाँ संविधानको मस्यौदामा पनि नेपाल धर्मनिरपेक्ष रहने उल्लेख छ। धारा 21-52 मौलिक हक र कर्तव्य अन्तर्गत धारा 22 स्वतन्त्रताको हक र धारा 23 समानताको हकमा व्यक्तिलाई धार्मिक आस्था अनुरूप विभेद नगरिने, समान अवसर र स्वतन्त्रता प्राप्त हुने उल्लेख छ। तर पनि विरोधका सुर किन उठिरहेका छन्? श्रोता, यही परिप्रेक्ष्यमा साउन 31 र 32 नेकपा, माओवादी र संघीय समाजवादी फोरम लगायत दलले नेपाल बन्द आह्वान गरेका थिए। हामीले भक्तपुरमा रहेका आन्दोलनकारीसँग गरेको कुराकानी र उहाँहरूको आवाज यस्तो छ।
हजुरको नाम?
देवेन्द्र श्रेष्ठ। यो बन्दको विषयमा हामीले धेरै अगाडिदेखि अथवा नेपालमा जुन बेला जनयुद्ध चलिराखेको थियो, जनयुद्धको एजेन्डा भनेको नेपालमा उत्पीडन, मान्छे नेपाली जनता बिचको जुन उत्पीडन छ अथवा विभेद छ, त्यो विभेदको अन्त्य हुनुपर्छ। त्यो विभेदलाई अन्त्य गर्ने एउटा प्रक्रिया भनेको विभेदरहित संविधान बन्नुपर्छ। त्यो विभेदरहित संविधान जनप्रतिनिधिहरूबाट बनाइनुपर्छ भन्ने हाम्रो माग थियो, अथवा संविधान सभाबाट संविधान घोषणा गरिनुपर्छ भन्ने माग थियो। त्यो जनयुद्ध र जनआन्दोलन पश्चात त्यो माग पुरा भएको जस्तो देख्यो अथवा त्यो संविधान सभा एउटा बन्यो र त्यो संविधान सभाले नेपाली जनताको त्यो आशा पुरा हुन्छ भनेर नेपाली जनताले सोचेका थिए तर आशा गरेका थिए तर त्यो हठात त्यो के भयो भने एउटा देशी विदेशी प्रतिक्रियावादीहरूको षड्यन्त्रले पहिलो संविधान सभा विघटन गर्यो विघटन हुने बित्तिकै हामीले के भन्यौँ भने यो विघटन भनेको यो विघटनले अब प्रतिगमन निम्तिन्छ भनेर त्यही बेलामा हामीले भन्यौँ र त्यो प्रक्रियाको जुन चाहिँ खेल आज रेग्मीले गरेको निर्णयको विरुद्धमा पनि हामीले नेपाल बन्द नै गऱ्यौँ हामीले त्यो बेला हामीले थुप्रै आन्दोलनहरू गऱ्यौँ र पछाडि हामी फेरि जब दोस्रो संविधान सभाको घोषणा गरियो हामीले यो दोस्रो संविधान सभा नौटङ्की हो यसले प्रतिगमन आउँछ यो प्रतिगमनलाई एउटा यसले चाहिँ वैधानिक रूप दिनको निम्ति यो आएको हो भनेर त्यो बेलामा पनि हामीले फेरि बन्द गऱ्यौँ र यसरी आउँदै गर्दा अहिले त्यो हामीले भनेका कुराहरू सबै पुष्टि हुँदै गइराखेका छन् कि जनताले जनताको आन्दोलनले स्थापित गरेका सबै एजेन्डाहरूलाई लत्याउँदै अहिले प्रतिगमनलाई एउटा साकार रूप दिनको निम्ति यो संविधान सभा एकपक्षीय रूपमा गइराखेको छ अहिले जुन चाहिँ नेपाली पहिलो संविधान सभामा संघीयताको विषयलाई लिएर पहिलो संविधान सभा विघटन भएको थियो भने अहिले आएर यो संविधान सभाले अहिलेको संविधान सभाले त्यही संघीयतामा गएर देशलाई छ प्रदेश बनाउने जुन चाहिँ जनताको आशा थियो पहिचानसहितको चाहिँ संघीयताको आशा थियो त्यो आशालाई कुल्चँदै र कसैले पनि स्वीकार्न नसक्ने एउटा संविधान त्यहाँ दिन खोजिएको छ अथवा विभेदलाई अन्त्य गराउने भन्दा पनि विभेदलाई झन् एक ढङ्गले अगाडि बढाउने ढङ्गको संविधान घोषणा गर्न खोजिएको छ यसले न राष्ट्रियता जनतन्त्र जनजीविका सबैलाई कुल्चिएर यो अगाडि बढ्ने र अझ भनौँ सामन्तवादलाई अझ नयाँ ढङ्गले चाहिँ अगाडि बढाउने ढङ्गको यो संविधान सभा भएको हुनाले यो बन्दको घोषणा गरिएको छ यो बन्द हाम्रो शान्तिपूर्ण बन्द हो तर यो बन्दको क्रममा हामीले सुनिरहेका छौँ काठमाडौँ ललितपुरमा थुप्रै हाम्रा बन्दकर्ता साथीहरूलाई चाहिँ गिरफ्तार गरेको हामीले सुनेका छौँ त्यसमा तपाईँको मिडिया मार्फत त्यो कार्यको पनि हामी घोषणा गर्छौँ र यदि सरकार राज्यले हाम्रो यो शान्तिपूर्ण आन्दोलनलाई सुन्दैन भने हामीले यो आन्दोलनको स्वरूप फेर्नु पर्ने हुन्छ बदल्न पर्ने हुन्छ त्यसको जवाब सरकारले दिनुपर्छ
तपाईँहरूको बन्दै गरेको संविधानमा चाहिँ फरक मत चाहिँ कुन कुन मुख्य गरी कुन कुन मुद्दाहरू हो
अब पहिलो कुरा त हाम्रो यो यो बन्दका आजको बन्द चाहिँ हामी नेकपा माओवादी मात्र छैनौँ अरू अरू दल पनि हुनुहुन्छ एजेन्डा कमन एजेन्डा भनेको चाहिँ कमन एजेन्डा मा चाहिँ हामी आज साझा यो बन्द गरिरहेका छौँ तर हाम्रो आफ्नो चाहिँ के हो भन्दाखेरि मूल कुरा चाहिँ हाम्रो चाहिँ यो संविधान सभा विघटन हुनुपर्छ यो विघटन भएर सर्वपक्षीय सम्मेलनबाट सबै हिजो आन्दोलन जनयुद्ध र जनआन्दोलनले उठाएका विषयहरू समेटेर संविधान घोषणा गर्नुपर्छ भनेको प्रक्रियाकै हाम्रो विरोध छ त्यसले के समेट्छ के समेट्दैन भन्ने होइन प्रक्रिया नै गलत प्रक्रियाबाट आएको हुनाले यसले राम्रो परिणाम दिन्छ भनेर विश्वास गर्न सकिँदैन खुर्सानीको बोटमा खुर्सानी मात्रै फल्न सक्छ यसमा अम्बा फल्न सक्दैन त्यसकारण यो प्रतिक्रियावादी संविधान सभा यो चाहिँ विदेशी शक्ति दलाल प्रतिगामी प्रतिक्रियावादीहरूको योजनामा आएको यो संविधान सभा भएको हुनाले यसले प्रतिगामी संविधान मात्रै बनाउन सक्छ यसले जनसंविधान बनाउन सक्दैन पहिलो माग नै यो संविधान सभा विघटन हुनुपर्छ भन्ने हो
फरक आस्था राख्नेहरूलाई फरक आस्थाका अनुयायीहरूलाई चाहिँ यसले अलिकति स्थान दिएको छैन अहिलेको मस्यौदाले भन्ने कुरा आइरहेको छ तपाईँहरूको यसमा चाहिँ के
अनि यसले त दिँदै दिँदैन फरक आस्था वर्गीय हिसाबले उत्पीडित वर्ग गरिबहरूको निम्ति अथवा किसानहरूको निम्ति मजदुरहरूको निम्ति र उत्पीडित आदिवासी जनजातिहरूको निम्ति त यो हुनै सक्दैन यो संविधान सभा त्यो मैले अघि नै भने नि यो जसरी बन्यो पहिलो संविधान सभालाई विघटन गर्नुको कारण नै अब प्रतिगामी चाहिँ संविधान बनाउनको निम्ति थियो त्यसकारण यो प्रक्रियाले अब प्रति प्रगतिशील जनपक्षीय संविधान बन्छ भनेर भन्नु त आफैले आफैलाई धोका दिनु हो त्यसकारण पहिलो शर्त नै यो विघटन हुनुपर्छ
श्रोता धर्म अर्थात् व्यक्तिभित्र अन्तर्निहित आस्था जसरी राजनीतिक आस्थाका निमित्त मानिसहरू सङ्घर्ष गर्छन् त्याग गर्छन् आवाज उठाउँछन् एकताबद्ध भएर निरन्तर लागिरहन्छन् त्यसै गरी धार्मिक आस्थाका अनुयायीहरू पनि आफ्नो आस्थाका खातिर कठिन यात्रा गर्छन् परिश्रम गर्दछन् त्याग गर्दछन् सङ्घर्ष गर्दछन् विपक्षीले आलोचना गरे तापनि निष्ठामा तल्लीन रहन्छन्। देशले कानुन मार्फत कष्ट खोजे तापनि स्वतन्त्र बन्ने प्रयास गरिरहन्छन्। जसरी देश सबैको साझा हो, त्यसरी नै देशको मूल कानुन संविधान पनि देशमा बसोबास गर्ने सबैको साझा दस्तावेज हो। एउटा पक्षले आफ्नो धर्म, आफ्नो वर्ग, आफ्नो सम्प्रदाय, आफ्नो समुदायको नाममा वा पक्षमा शब्द राखेर आफू पक्षीय बनाउँदा त्यति नै खेरबाट नयाँ संविधानको विरोध हुन थाल्छ। विपक्षीहरू एकत्रित हुन थाल्छन्। संविधान समाधान होइन, समस्या बन्ने सम्भावना बढ्छ। जुन समस्याले देशमा भोलिका दिनमा जातीय समस्या उत्पन्न गर्न सक्छ, धार्मिक विद्वेष बढाउन सक्छ, बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय हाम्रो देश नेपालमा भविष्यमा यही विभेदका कारण द्वन्द्व बढ्न सक्छ। देश धर्म सापेक्षता र निरपेक्षताको द्वन्द्वमा अल्मलिन्छ। श्रोता, धर्म सापेक्ष र निरपेक्षताका सम्बन्धमा आन्दोलनकारी अर्थात् बन्दकर्ताहरू यसो भन्नुहुन्छ।
हजुरको नाम?
मेरो नाम कृष्ण बहादुर खजु, सङ्घीय समाजवादी फोरमको केन्द्रीय सदस्य। हामीले यो संविधानलाई मस्यौदालाई किन मान्न सकेनौँ भन्दाखेरि, यो संविधान बनाउने संविधान सभाबाट बनाउनु पर्छ भनेर 2007 सालदेखि नै
आवाज उठाएको,
जनताको आवाज हो। तर त्यो संविधान कस्तो हुनुपर्छ भन्ने कुरा भिन्न मत छ। भिन्न मत भन्नाले सबभन्दा बढी मत चाहिँ यो मुलुक एउटा जातिको एउटा समुदायको मात्र होइन, यो बहुभाषिक बहुसांस्कृतिक बहुधार्मिक समुदाय छन् यहाँ, त्यो सबैलाई समेटेर सबैको अधिकार सुनिश्चित हुने गरेर
त्यो संविधान सबैको हो भन्ने कुरो,
सबैको आस्थालाई समेट्नुपर्छ यो संविधानले भन्ने कुरामा सबै जनताहरूले माग गरिराखेका थिए। र त्यही आधारमा यो 60 सालदेखि अब 36-37 सालको आन्दोलन भयो, 42 सालको आन्दोलन भयो, 46 सालको आन्दोलन भयो, सबै आन्दोलनले सबै जाति वर्ग तह तब्काको जनताको अधिकार सुनिश्चित हुनुपर्छ भनेर गरिराखेको थियो। 62-63 सालको आन्दोलन त्यो एउटा उच्चतम आन्दोलन थियो कि त्यसले चाहिँ अब चाहिँ यो सबै जाति वर्ग तह तब्काको यो अधिकार सुनिश्चित हुन्छ भन्ने आशा राखेका थिए जनताले, र त्यही अनुसार 63 सालको अन्तरिम संविधान बन्यो। अन्तरिम संविधानले एउटा यो सङ्घीयतालाई समेट्न नसक्दाखेरि मधेस आन्दोलन भयो, 52-53 जना त्यहाँको सपोर्टहरूले ज्यान गुमाए, सङ्घीयता स्थापित भयो। र सङ्घीयता स्थापित भइसकेपछि पनि त्यहाँ अब विभिन्न यो समुदायहरू उत्पीडनमा परेका समुदायहरू, जस्तो आदिवासी जनजाति भयो, दलित भयो, महिला भयो, इत्यादि इत्यादि मुस्लिमहरू भए, सीमान्तकृतहरूले
फरक मत राख्ने फरक मत राख्नेहरूले
पनि आन्दोलन गरे विभिन्न समयमा। तर त्यो आन्दोलनले जुन मुद्दा उठाएको छ त्यो मुद्दामा तत्कालीन सरकारहरू सहमत पनि भए, आदिवासी जनजातिसँग आन्दोलनमा सहमति गरे सरकारले, राज्यले सहमति गरे, सहमति सम्झौता गरे, अनि मुस्लिमसँग गरे, महिलासँग गरे, दलितसँग गरे। तर अहिले यो पहिलो संविधान सभाले अन्तरिम संविधानमा त्यो उल्लेख पनि गरे, सबै गरे, धारा 138 त्यो त्यसमा समावेश पनि गरे। त्यसमा के उल्लेख छ त भन्दाखेरि यो मधेसी लगायत आदिवासी जनजाति जुन पिछडिएको क्षेत्र छ त्यो सम्पूर्ण जनताको जुन स्वायत्त राज्य स्थापना गर्ने जुन कुरा छ त्यसलाई
पहिचानसहितको
राज्य स्थापना गर्ने चाहनालाई मुखरित गर्नको लागि अब नेपाल तिनीहरूको चाहनालाई स्वीकार गरेर नेपाल सङ्घीय गणतान्त्रिक राज्य हुनेछ भनेर लेखेको पनि छ। तर अहिले त्यो पहिलो संविधान सभाको सभा विभिन्न षड्यन्त्र गरेर त्यसलाई विघटन गराइदियो र दोस्रो संविधान सभाले एउटा यो षड्यन्त्र गरेर एउटालाई अब षड्यन्त्रकारी पहिचान विरोधी प्रतिगमनकारीहरूलाई बहुमतमा ल्याइदियो। अब त्यसले गर्दाखेरि अब पहिचान पछेडर हारे अब तिनीहरूलाई अब हामी मान्न सक्दैनौँ भन्ने कुरा जुन उठाएको छ त्यो एकदम प्रतिगामी छ। त्यो कुरा भनेको यो अझ 47 सालको संविधानभन्दा अगाडि लान खोजिरहेको छ। हाम्रो अभिमत के हो त भन्दाखेरि यो आन्दोलन भनेको लाखौँ लाख जनता सडकमा निस्केर आन्दोलन गर्ने गरेको भनेको त्यो सधैँको लागि हुँदैन, सधैँ गर्न सक्दैन। त्यो एकचोटि
एउटा बेला
आयो, लाखौँ दसौँ लाख जनता काठमाडौँ भ्यालीमा उत्रेको थियो। त्यो उत्रेर एउटा मुद्दा स्थापित गर्यो, चाहना व्यक्त गर्यो। त्यो व्यक्त गरेको अनुसार अन्तरिम संविधानमा पनि उल्लेख भयो। हाम्रो माग के हो भने आन्दोलनले स्थापित गरेको त्यो अन्तरिम संविधान हो। अन्तरिम संविधानमा उल्लेख भएको कुराहरू अब पछाडि फर्केन, मिल्दैन।
यो संविधानमा पनि
यो संविधानमा स्थापित गर्नुपर्छ। जस्तो उदाहरणको लागि म भन्छु, हाम्रो दलितहरू दलितलाई यति मान्छे नगनिकन कुकुरलाई पूजा गर्छ, दलितलाई मान्छे गर्दैन, गन्दैन, छोएको खाँदैन। अब उहाँहरूको सम्पत्ति पनि खोसिएको छ, जग्गा जमिन पनि छैन, घडेरी पनि छैन। अब कुनै आय स्रोतहरू सबै यो सामन्ती राज्य सरकारले खोसिदिएको छ। तिनीहरूको जग्गा जमिन छैन, घडेरी छैन, कमसेकम उहाँहरूलाई एउटा अहिले एकपटकको लागि भए पनि एउटा जमिन, अलिकति जमिन दिने, कसरी खाने कसरी खान पाउने
गरी
खाने एउटा जमिन दिने, अनि घर नभएकोलाई सानो घरेर भए पनि दिने, त्यस्तो किसिमको एउटा प्रगतिशील स्थापित गरेको थियो। हाम्रो चाहना के हो त भन्दाखेरि कमसेकम त्यो जनताले आधारभूत कुराहरू माग गरेको छ, त्यो आधारभूत कुराहरू अन्तरिम संविधानलाई स्थापित गरेको छ। त्यो स्थापित गर्नको लागि, त्यो संस्थागत गर्नको लागि नै संविधान चाहिएको हो। त्यो संविधानले स्थापित गर्न नसक्ने भएपछि जनता फेरि आन्दोलित हुन्छ, कुनै किसिमको यहाँ आन्दोलनले एउटा खाका तयार गर्छ। अब धर्मको सम्बन्धमा हाम्रो धारणा के हो भने धर्म व्यक्तिको हुन्छ, व्यक्तिको आस्थाको आधारमा हुन्छ। राज्यले कुनै धर्मको पक्ष लिन पाउँदैन, त्यस कारणले धर्म निरपेक्षता भनेको राज्यको धर्म हुँदैन, व्यक्तिको धर्म हुन्छ। त्यसैले धर्म निरपेक्षता लेखेको हो,
एउटा कायम हुनुपर्छ,
त्यो कायम धर्म निरपेक्षता नै हुनुपर्छ। त्यसले अब कुनै धर्मको पछि लिन पाउँदैन राज्यले, अहिले जुन गरिराखेको छ त्यो हुनुहुन्न, धर्म निरपेक्षता नै हुनुपर्छ भन्ने हाम्रो धारणा हो। अनि अर्को कुरा भनेको यहाँले के
नागरिकता,
अब नागरिकताको कुरामा एउटा कुरा के आइरहेको छ भने अब 9 महिना 10 महिनासम्म पेटमा राखेर
आमाले
गर्भधारण गरेर दुःख गरेको छ, उहाँले जन्म दिएको सन्तानलाई आमाको नामबाट सिफारिस दिएर नागरिकता लिन नपाउने भनेर दुवैजना बाउ र आमा दुइटै चाहिन्छ भन्ने कुरा गरेको छ। यो सरासर यो जुन नागरिकको अधिकारमाथि हस्तक्षेप हो, वंशानुगत जुन नागरिकता पाउनुपर्ने हो त्यसको हस्तक्षेप हो। त्यस कारणले महिला भए पनि आमा एउटा जन्म दिने आमा हो, आमाको नामबाट नागरिकता दिन पाउनुपर्छ। आमा र बुवा भनेको जुन त्यो सामन्ती सोच हो,
यो
हुनुहुन्न, आमा वा बुवा, आमाले पनि त्यो नागरिकता दिन पाउनुपर्छ, बाबुले पनि दिन पाउनुपर्छ, आमा र बुवामा हस्त त्यो पक्षपात गर्न पाउँदैन भन्ने हाम्रो कुरा हो।
हस् धन्यवाद। अरू त्यस्तो
शासकीय प्रणालीमा के हो त भन्दाखेरि अहिलेसम्म हाम्रो 7 सालदेखि अहिलेसम्म जुन बहुदलीय शासन व्यवस्था भनेर आयो, त्यो बहुदलीय शासन व्यवस्था संसदीय शासन व्यवस्था हो। त्यो संसदीय शासन व्यवस्था अब नेपालको लागि फलिफाप हुँदैन, छैन, त्यो बेलायतमा नै फेल भइसकेको, अरू अन्तर्राष्ट्रिय कुराहरूमा संसदीय व्यवस्था फेल भइसक्यो। किनभने संसदीय व्यवस्था भनेको अल्पमतले बहुमतलाई शासन गर्ने व्यवस्था हो। अब जस्तो अब मानौ अब अस्तिको त्यो योभन्दा अगाडिको शासन व्यवस्थाहरूमा हामीले भन्यौँ 32%, 33%, 70%, 72%लाई शासन गर्यो। त्यस कारणले यो अल्पमतले बहुमतलाई शासन गर्ने व्यवस्था हाम्रो लागि भएन, अब हुँदैन।
प्रत्यक्ष निर्वाचित हो,
प्रत्यक्ष निर्वाचनमा अब हाम्रो कुरा के भयो भन्दाखेरि, अहिले यो संसदीय शासन व्यवस्था शासन प्रणाली अब विश्वले त्यसलाई धमाडम छोड्दै ल्याएको छ। अब हाम्रो नेपालमा त झनै हुँदैन, किनभने हाम्रो नेपालमा एउटा जातिको बहुमत छैन, बढी से बढी 17-16% को जनता एउटा समूहको एउटा जातिको छ। त्यस कारणले यो कुनै पनि बहुमत नभएको ठाउँमा, यो मैले अघि भने बहुजाति बहुभाषी बहुसांस्कृतिक देशमा एउटा जातिको मात्र एउटा वर्गको मात्र समुदायको मात्र यो राज्य होइन। त्यस कारणले यहाँको सबै अब 123-125 जाति जनजातिहरू छन् भन्ने कुरा आँकडामा आएको छ 68 सालको जनगणना अनुसार। अब त्यसमा चाहिँ सबैले सबै जाति वर्ग तह तब्काले मैले पनि यो देशमा मेरो राज्य मेरो देश भन्न पाउनुपर्छ, त्यो भन्न पाउनुपर्छ,
आफ्नो
अपनत्व ग्रहण गर्न पाउनुपर्छ, मेरो पनि प्रतिनिधित्व राज्यमा छ भन्ने कुरा देखाउनु पर्यो। त्यसको लागि शासन प्रणाली चाहिँ समावेशी समानुपातिक समावेशी शासन प्रणाली चाहियो। जातीय जनसङ्ख्या अनुसार त्यहाँ कुनै पनि ठाउँमा अब पार्टीमा किन नहोस्, अरू अब राज्य यन्त्रमा किन नहोस्, कार्यपालिका व्यवस्थापिका न्यायपालिका सबै ठाउँमा अब अब पुलिसमा प्रशासनमा सबै ठाउँमा जातीय जनसङ्ख्या अनुसारको प्रतिनिधित्व हुनु पर्यो। अब निर्वाचन प्रणाली पनि त्यही अनुसारले हुनु पर्यो, अनि मात्र अब एउटै वर्गको एउटै सांस्कृतिक समुदायको मात्र वर्चस्व कायम हुँदैन, सबैको
सहभागिता
सहभागिता।
श्रोता, संसारको पृथ्वीको सबैमध्ये चेतनशील प्राणी हो मानिस। हो, मानिसमा अनन्त इच्छा हुन्छन्, असीमित आकाङ्क्षाहरू हुन्छन्। ती इच्छा र आकाङ्क्षाहरू पुरा गर्न मानिसहरू निरन्तर प्रयास गरिरहन्छन्। तर सबै धर्मको अन्तर्य हो मानिसले इच्छाहरू त्याग्दै जानुपर्छ। मानिसका साझा आवश्यकता हुन्छन्, भोजन, वस्त्र, आवास र स्वतन्त्र परिवेश। यो पृथ्वीसँग, यो प्रकृतिसँग मानिसका यी आवश्यकता पुरा गर्न सक्ने सामर्थ्य छन्। तर मानिसका असीमित इच्छा र आकाङ्क्षा पुरा गर्न प्रकृति असमर्थ छिन्। त्यसैले प्रकृतिको असमर्थतापछि मानिस जब अप्राकृतिक असामान्य प्रयास गर्न थाल्छ, तब त्यहाँ द्वन्द्व उत्पन्न हुने सम्भावना बढी हुन्छ। सबैलाई सम्मान गर्ने, सबैको भावनाको कदर गर्ने, सबैलाई अटाउने, सबैको आस्थालाई समेट्ने, आपसी सद्भाव अभिवृद्धि गर्ने सोचका साथ अघि बढ्यौँ भने यो संसारलाई हामी शान्तिको सुन्दर फुलबारी बनाउन सक्छौँ। संसारलाई शान्तिपूर्ण बनाउन आफ्नो मनबाट, आफ्नो परिवारबाट, आफ्नो समाज र देशबाट सुरुवात गर्नुपर्छ। मेरो आस्था मात्र संविधानमा राखियोस्, अरूलाई स्थान नदिइयोस् भन्ने भावना अहंकार हो। जातीय अहंकार, धार्मिक अहंकार, म र मेरो मात्र भन्ने स्वार्थको अहंकार। श्रोता, एकपटक स्वस्थ मनले, स्वस्थ विचारले सोचौँ त, हामीले सत्य, इमानदारी, दया र करुणाको भाव अभिव्यक्त गरेका छौँ कि छैन? मनन गरौँ त, हाम्रो जस्तै अरूको पनि आस्था होइन र अरू पनि अटाउनु पर्दैन र नयाँ संविधानलाई अरू धर्ममा आस्था राख्नेले पनि आफ्नो भनेर महसुस गर्नु पर्दैन त? सबैको हृदयले भन्छ पक्कै पर्छ। हो, यही आग्रह, यही अनुरोध, यही चर्चासँगै आजको यस बहसलाई बिट मार्ने अनुमति चाहन्छु। कार्यक्रम संयोजक सरल श्रेष्ठ, प्राविधिक मित्र कर्म लामा सहित म मोहन थापा यहीँबाट बिदा चाहन्छु।
मनको रुजाई हो यो, सुने सुनाउने नेपालीको रेडियो सबै गुनगुनाउने।
नेपालीको रेडियो 88.8